रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रदेश एकका बाढ़ी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन, बाढ़ी पहिरो पीड़ितका लागि राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, बेमौसमी वर्षाका कारण कार्तिक 1 गतेपछि मात्र करिब 1.5 अर्ब रूपियाँ बराबरको सड़क पूर्वाधारमा क्षति, न्यायालय सुधारका विषयमा प्रधान न्यायाधीश टोलेन्द्र शमशेर राणाले बारका प्रतिनिधि सहित सर्वोच्चको पूर्ण बैठकमा आज छलफल गर्नुहुने, सरकारसँग भएको 3 बुँदे सहमति कार्यान्वयनका विषयमा सरकार र विप्लव नेतृत्वको नेकपा बीच फेरि वार्ता, र टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगानद्वारा अमेरिका सहित 10 राष्ट्रका राजदूतलाई टर्की छाड्न आदेश।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो प्रदेश एकका बाढ़ी पहिरो प्रभावित विभिन्न क्षेत्रको अवलोकन गर्नुभए बाढ़ी पहिरोको प्रभावबारे जानकारी लिनुभएको छ। प्रधानमन्त्री देउवाले हिजो मोरङ, सुनसरी, इलाम, पाँचथर लगायतका जिल्लाको स्थलगत अवलोकन गर्नुहुँदै बाढ़ी पहिरो तथा डुबान पीड़ितका लागि विशेष राहत प्याकेजको घोषणा गरिने बताउनुभयो। त्यस क्षेत्रको भ्रमणका क्रममा हिजो विराटनगर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले समयमा ध्यान दिन नसक्दा बाढ़ी पहिरोका कारण ठूलो धनजनको क्षति बेहोर्नु परेकाले यसको नियन्त्रणका लागि अब दीर्घकालीन योजना अगाडि बढ़ाइने बताउनुभयो।
पहिले पनि हामीले यो क्याबिनेट बैठक बसेर चाहिँ तुरन्तै मृतकका परिवारलाई क्षतिपूर्ति दिने, परिवारका मान्छेलाई रिलिफको प्याकेज हामीले घोषणा गरेका थियौँ। अब हामी सम्पूर्ण देशको चाहिँ स्वेच्छा निकायहरू लगायत सबैले दिएको रिपोर्टको आधारमा चाहिँ हामीहरू काठमाडौँ गरेर निर्णय गर्नेछौँ। त्यो एउटा चाहिँ अल्पकालीन र दीर्घकालीन, अल्पकालीन चाहिँ यसो तयारी गर्नुपर्छ, त्यसलाई दीर्घकालीन बाटो पनि हामीले तयार पार्नु परिरहेको छ। त्यसका लागि वास्तव भन्यो भने धेरै ठुलो आवश्यकता छ, त्यो धनको आवश्यकता छ। त्यसै कारण एकातिर चाहिँ मान्छेको चाहिँ खेती काटेको खेती खत्तम भइसकेको छ भने अर्कोतिर चाहिँ बाढले पनि खत्तम पारेको छ। त्यस्तो स्थितिमा हामी चाहिँ कार्यक्रम बनाएर देशभरि नै अब अहिलेको आवश्यकता भनेको यो चाहिँ बाढ पहिरोले जुन धनीको क्षति भएको छ त्यसको त्यो गर्दै भोलिका दिनमा त्यो नहोस् भन्नका लागि पनि हामीले अहिलेदेखि तयारी गर्नुपर्ने अवस्था हुनाले हामी क्याबिनेट बसेर छलफल गरेर बाटो निकाल्ने विश्वास जगाउन चाहन्छौँ।
बाढ़ी पहिरोग्रस्त क्षेत्रको अवलोकनका क्रममा सुनसरीको इटहरी पुग्नुभएका प्रधानमन्त्री देउवाले पीड़ितहरूलाई जति सक्दो छिटो स्रोत साधन जुटाएर सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस अवसरमा प्रधानमन्त्री देउवाले बाढ़ी पहिरो पीड़ितको उद्धार तथा राहत कार्यमा सुरक्षाकर्मीले गरेको कामको प्रशंसा गर्नुहुँदै सुरक्षा प्रमुख सहित स्थानीय तहका प्रमुखलाई विपत्तिमा पूर्वाधार विकास भन्दा पनि मानवीय क्षति रोक्न र राहतका कार्यलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिनुभयो। पाँचथर र इलामको बाढ़ी पहिरो प्रभावित क्षेत्रको निरीक्षणपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका 3 स्थित राँकेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले पीड़ितहरूको राहत र उचित व्यवस्थापनका लागि सरकारले विशेष ध्यान दिने बताउनुभयो।
सम्पूर्ण नेपालका दाजुभाइ दिदीबहिनीहरूमा हरेक यस्तो कार्यक्रम यस्तो हाम्रो देशभक्त विपत्ति आएको छ, यसको लागि सम्पूर्ण नेपालले एकजुट भएर हामीले चाहिँ दुःखमा परेका विपत्त भएकाहरू मृतकका परिवारलाई सक्ने जति सहयोग गरिरहेका छन् अझ पनि सहयोग गर्नलाई म हार्दिक अनुरोध गर्दछु।
प्रधानमन्त्रीको भ्रमण दलमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाल लगायत सहभागी हुनुहुन्थ्यो। यसअघि प्रधानमन्त्री देउवाले गत बिहिबार सुदूरपश्चिम प्रदेशको बाढ़ी प्रभावित विभिन्न जिल्लाहरूको अवलोकनमा जानुभई बाढ़ी पहिरोबाट परेको प्रभावबारे जानकारी लिँदै सरकारका तर्फबाट सहयोगको प्रतिबद्धता जनाउनु भएको थियो। पछिल्लो पटक भएको बेमौसमी वर्षाका कारण करिब 1.5 अर्ब रूपियाँ बराबरको सड़क पूर्वाधारमा क्षति पुगेको छ। संघीय संसदको विकास तथा प्रविधि समितिको हिजोको बैठकमा सड़क विभागका महानिर्देशक अर्जुनजंग थापाले हालैको बेमौसमी वर्षाका कारण आएको बाढ़ी पहिरो र नदी कटानका कारण राष्ट्रिय राजमार्गमा कार्तिक 1 गतेपछि मात्र करिब 1.5 अर्ब रूपियाँ बराबरको क्षति भएको जानकारी दिनुभयो। गत जेठ 25 गते यता मनसूनजन्य प्रकोपबाट करिब 3.40 अर्ब रूपियाँ बराबरको सड़क पूर्वाधारमा क्षति पुगेको पनि महानिर्देशक थापाले जानकारी दिनुभयो। यसैबीच हिजो बसेको समिति बैठकले बेमौसमी वर्षाका कारण आएको बाढ़ी र पहिरो प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेको उपचारको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। बैठकले वर्षाका कारण पूर्ण अवरूद्ध मनाङ, बझाङ र बाजुरा लगायतका जिल्लामा पुग्ने सड़कमा तत्काल यातायात सञ्चालनमा ल्याउने व्यवस्था मिलाउन पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ। बाढ़ी र डुबानबाट कैलालीमा धान, तरकारी र केरा खेतीमा गरी करिब 3 अर्ब रूपियाँको क्षति भएको छ। असोज 31 गतेदेखि कार्तिक 2 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी र डुबानले जिल्लाको दक्षिण पूर्वी क्षेत्रमा लगाएको धान बालीमा धेरै क्षति पुर्याएको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ। केन्द्रका अनुसार बाढ़ी र डुबानले जिल्लाभर 21,000 हेक्टर क्षेत्रफलमा लगाएको धान बालीमा क्षति पुर्याएको छ भने धान बालीसँगै तरकारी, आलु, केरा खेतीमा समेत क्षति पुर्याएको छ। नेपाल बार एसोसिएशनका पदाधिकारीले प्रधान न्यायाधीश सुलेन्द्र शमशेर जबरालाई भेटेर न्यायालय सुधारका विषयमा छलफल गरेको छ। बारले हिजो गरेको भेटमा न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन र पछिल्लो समय प्रधान न्यायाधीशसँग जोड़िएर अदालतप्रति भइरहेको आलोचना लगायतका विषयमा छलफल गरेको हो। छलफलमा प्रधान न्यायाधीश जबराले यस विषयमा बारका प्रतिनिधिसहित सर्वोच्चको पूर्ण बैठकमा आज छलफल गर्ने बताउनु भएको नेपाल बारले जनाएको छ। यसअघि बारले कार्तिक 5 गते विज्ञप्ति जारी गरेर गोला प्रथाबाट पेशी सूची प्रकाशन गर्ने प्रणाली लागू गर्न प्रधान न्यायाधीशलाई 15 दिनको समय सीमा समेत दिएको थियो। प्रधान न्यायाधीश जबराले मन्त्री परिषदमा भागवण्डा लिएको, न्यायालय सुधार अभियानमा चासो नदेखाएको र स्वार्थ बाजिने मुद्दाको सुनवाईबाट अलग हुन अस्वीकार गरेको जस्ता विषयमा आलोचना हुँदै आएको छ। यही विषयमा छलफल गर्न आज पूर्ण बैठक बोलाइएको छ। प्रदेश नम्बर 1 प्रदेश सभाको हिजोका लागि बोलाइएको बैठक कार्तिक 15 गते बस्ने गरी स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने बैठकको कार्यसूची सार्वजनिक गरिसकेपछि सभामुखले सूचना टाँसेर कार्तिक 15 गते बैठक बस्ने गरी स्थगित गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ़ दल नेकपा एमाले बैठक स्थगित गर्न छुट्टा छुट्टै निवेदन दिएकाले प्रदेशसभा सचिवालयले हिजोको बैठक स्थगित गरेको प्रदेशसभा सचिवालयको सूचनामा जनाइएको छ। रक्षा मन्त्री डाक्टर मिनेन्द्र रिजालले विश्व शान्ति स्थापनामा नेपाली सेनाको अथक प्रयासले नेपाललाई शान्ति सैनिकको देश भनेर परिचित गराएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको 76 औं स्थापना दिवसका अवसरमा नेपाली सेनाद्वारा काभ्रेको 5 खाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा हिजो आयोजित कार्यक्रममा रक्षा मन्त्री डाक्टर रिजालले शान्ति स्थापनामा नेपाली सुरक्षा फौजले दिएको योगदानले राष्ट्रसंघ र नेपालबीच बलियो सम्बन्ध स्थापित भएको स्पष्ट पार्नुभयो। नेपाल स्थित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका आवासीय प्रतिनिधि आयसानी इलानका मेडा गाण्डा लावेले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना र मानवीय सहायता कार्यक्रममा नेपालले पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्नुभयो। बलाध्यक्ष रथि बालकृष्ण कार्कीले संयुक्त राष्ट्रसंघको आह्वानमा नेपाली सेनाका अनुशासित व्यावसायिक जनशक्तिले चुनौतीपूर्ण अवस्थामा पनि दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्दै आएको बताउनुभयो। विश्वका द्वन्द्वरत मुलुकमा स्थापना भएका 43 शान्ति मिशनमा रही 1,35,399 नेपाली शान्ति सैनिकले योगदान दिइसकेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले राष्ट्रहित र जनताका पक्षमा काम गर्ने बताउनु भएको छ। नेकपा एमाले झापा जिल्ला कमिटिले हिजो बिरता मोडमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रहित सम्वर्धन गर्ने काममा पार्टीले कहिले कसैसँग पनि सम्झौता नगर्ने बताउनुभयो। उहाँले देशमा सुशासन कायम गर्ने र समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा नेकपा एमाले एक ढिक्का भएर लाग्ने उल्लेख गर्नुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
दशैं तिहारमा वेस्टर्न युनियन मार्फत विदेशबाट आएको रकम प्राप्त गर्दा हरेक हप्ता लक्की ड्र मार्फत पाँचजना विजेताले जित्न सक्नुहुनेछ रु 20,000, साथै बम्परमा एकजना विजेताले जित्नुहुनेछ रु 5,00,000। विस्तृत जानकारीका लागि वेस्टर्न युनियनका एजेन्टसँग सम्पर्क गर्नुहोला, शर्तहरू लागू हुनेछन्।
अब बाँकी समाचार। सरकार र नेकपा नेत्रविक्रमचन्द विप्लव समूह बीच फेरि वार्ता भएको छ। गृह मन्त्रालयमा हिजो भएको वार्तामा सरकार र नेकपा विप्लव समूह बीच विक्रम सम्वत 2077 फागुन 20 गते भएको तीन बुधे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो। वार्तामा नेकपाले विभिन्न घटनामा जेल परेका कैदी बन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानून सम्मत रूपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायाधिवक्ता खम्बबहादुर खातीले जानकारी दिनुभयो। वार्तामा गृहमन्त्री बालकृष्ण खाँड, कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु, महान्यायाधिवक्ता खम्बबहादुर खाती र नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको सहभागिता रहेको थियो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ नेतृत्वको टोली संयुक्त अरब इमिरेट्समा आजदेखि शुरू हुने 6ठौं श्रम मन्त्रीस्तरीय आबुधाबी डायलगमा सहभागी हुन दुवै प्रस्थान गरेको छ। आजदेखि यही कार्तिक 12 गतेसम्म दुवैमा हुने डायलगमा सहभागी हुन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठको नेतृत्वको टोली दुवै प्रस्थान गरेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदायका क्रममा श्रम मन्त्री श्रेष्ठले श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र सम्वादका लागि स्थापित आबुधाबी डायलगमा नेपाली श्रमिकहरूको हित र सुरक्षाका विषयमा छलफल गरिने बताउनुभयो। आबुधाबी डायलगमा 16 देशका श्रम मन्त्री 4 देश पर्यवेक्षकका रूपमा सहभागी हुनेछन् भने अन्तर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थाहरूले पनि डायलगमा भाग लिनेछन्। नेपालमा हिजो थप 557 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 7625 नमूनाको परीक्षण गर्दा 557 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 877 जना कोरोना संक्रमण मुक्त भएका छन्। कोरोना संक्रमण मुक्त हुने दर 97.3% रहेको पनि मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणबाट हिजो थप 3 मृत्यु भएसँगै संक्रमणकै कारण मृत्यु हुनेको संख्या 11,348 पुगेको छ। हाल देशभर 10,201 जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पछिल्लो समय तरकारी जुन सञ्चालन भएपछि मोरङका किसान उत्साहित भएका छन्। परियोजना अन्तर्गत यसअघि धान र माछा जुन रहेकोमा चालु आर्थिक वर्षदेखि तरकारी जुन शुरू गरिएको हो। विराटनगरबाट कुमुद अधिकारीको रिपोर्ट।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अनुदानमा सिंचाईका लागि बोरिङ जडानदेखि कृषि उपकरण तथा तरकारी ढुवानीका साधन पाउने भएपछि परियोजनाप्रति किसानहरूको आकर्षण बढ्दै गएको छ। बजारको अभावमा वर्षेनी उत्पादन गरेको तरकारीजन्य वस्तुहरू कुहिएर खेर गइरहेकाले उद्योग स्थापना र बजारीकरणमा परियोजनाले ध्यान दिनुपर्ने किसानहरू बताउँछन्। जहदा गाउँपालिका 4 किसान देवानन्द शाह र श्रवण कुमार सिंह।
सबभन्दा पहिला बजार व्यवस्थापन गर्नु पर्छ। यसको बजार कहाँ छ, कहाँ पठाउँदा किसानलाई फाइदा हुन्छ, सबभन्दा ठुलो काम थियो उद्योग खोलिदिने, ससको फ्याक्ट्री खोलिदिने। अब काउलीको हाम्रो खेती हुन्छ, गोलभेडा भयो, भान्टाको पनि खेती त्यतिकै हुन्छ, तर बिक्री हुने ठाउँ हुँदैन।
यो कार्यक्रममा आएछ जुनको होइन, यो त अहिले आएको छ भर्खर, अब यहाँदेखि अगाडि हेरौँ। सबभन्दा पहिले मार्केटिङ व्यवस्था हुनु पर्यो। किसान उब्जाउँछन्, मेहनत गर्छन्, तर गएर जान्छ बिक्दै।
मोरङ जिल्लामै सबैभन्दा बढी तरकारी उत्पादन हुने सो पालिकामा यसअघि त्यहाँका किसानले परम्परागत रूपमै तरकारी खेती गर्दै आएका थिए। दुवै पालिकामा 500 हेक्टर जग्गामा तरकारी खेतीका लागि सञ्चालित जुन कार्यक्रमले बजारीकरण र औद्योगिकरण तथा भण्डारणलाई जोड़ दिएको परियोजना कारण इकाइ मोरङका प्रमुख विनोद कुमार मण्डलले बताउनुभयो।
अहिले जुन कार्यक्रमहरू आइरहेछ, यान्त्रिकीकरणका कुराहरू, भण्डारणका कुरा, बजारीकरणका कुरा, पोस्ट हार्वेस्टका कुरा, यसमा हामी मेन सपोर्ट गर्छौँ। यो नयाँ कार्यक्रम पनि हो।
5 सञ्चालित सो परियोजना अन्तर्गत मोरङ जिल्लामा धान जोन र माछा जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकका सभापति विकास लामाकी श्रीमती एवं सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाकी उपाध्यक्ष मीरा अधिकारी लामाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदानको स्मरण गर्नुहुँदै सभापति देउवाले उहाँको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको जनाउनु भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले शोक वक्तव्य मार्फत उल्लेख गर्नुभएको छ। संखुवा सभाको मकालु गाउँपालिका दुई मकालु आधार शिविरमा एकजना डेनिस नागरिकको मृत्यु भएको छ। विश्वको पाँचौ अग्लो मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका डेनमार्कका नागरिक थोरवजन एडरसनको हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवा सभाले पुष्टि गरेको छ। गत असोज 25 गते तीन विदेशी पर्यटक सहित 10 जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए। यसैबीच मकालु आधार शिविरमा फँसेका दुई विदेशी पर्यटक सहित एक नेपाली हिजो सकुशल उद्धार गरिएको छ। हिजो दिउँसो दुईजना डेनिस नागरिक र एकजना नेपालीको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। मकालु आधार शिविरको हिउँमा फँसेका अन्य 6 जना नेपाली नागरिकको उद्धारको पहल भइरहेको प्रहरीले जनाएको छ। सोलुखुम्बुको मेरापेकी क्षेत्रमा विपत्ता भएका आरोही छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक उपकरण सहितको तालिम प्राप्त टोली लुक्ला पुगेको छ। मेरापेक आरोहण सकेर फर्कने क्रममा 6 दिनदेखि विपत्ता भएका शेर्पाको खोजीका लागि 3 जनाको टोली हिजो लुक्ला पुगेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले जानकारी दिनुभयो। गैडाको खाकसहित 2 जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका 9 गैरी गाउँबाट 970 ग्रामको खाकसहित सोलुखुम्बु दुधकोशी गाउँपालिका 6 घर भएका 19 वर्षीय तिलक बहादुर बस्नेत र तारकेश्वर नगरपालिका लोकतान्त्रिक चोक बस्ने बागलुङ तमनखोला गाउँपालिका 1 घर भएका 28 वर्षीय दीपक गोतामेलाई प्रहरीले पक्राउ गरेको हो। एक महिलालाई बेल्जियममा काम लगाइदिन्छु भन्दै बैंकक पुर्याई मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौँको सिनामंगलबाट 1 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बागलुङ गलकुट नगरपालिका 4 का 44 वर्षीय राजेन्द्र खड्का रहेको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विज्ञप्ति जारी गरी जनाएको छ। खड्काले पीड़ित महिलालाई बेल्जियमको होटेलमा काममा लगाइदिने मासिक 1 लाखदेखि 1.5 लाख तलब हुन्छ भनी प्रलोभनमा पारी विभिन्न मितिमा 8,54,000 रूपियाँ समेत लिई 2 वर्ष अघि बेचबिखन गरेको ब्यूरोले जनाएको छ। वीरगंज महानगरपालिका 32 चोर्नी बस्ती मनोज कुमार मण्डलकी 5 वर्षीय छोरी अर्चना कुमारीको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ। अर्चना र उनकी दिदी 7 वर्षीय शिवानी माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर गम्भीर घाइते भएकोमा वीरगंज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा 5 वर्षीय अर्चनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते शिवानीलाई वीरगंज हेल्थ केयरबाट थप उपचारका लागि नारायणी अस्पताल वीरगंज पठाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले अमेरिका जर्मनी र फ्रान्ससहित 10 राष्ट्रका राजदूतलाई टर्की छाड्न आदेश दिनुभएको छ। टर्कीमा सरकार विरोधी प्रदर्शन र सत्ता विप्लवको प्रयास गर्ने अभियन्ता ओस्मान काभलाई रिहा गर्न संयुक्त वक्तव्य जारी गरेकोमा उहाँहरूलाई टर्कीले देश निकाला गर्न लागेको हो। काभलालाई सरकार अपदस्थ गर्न खोजेको आरोपमा 4 वर्षदेखि कारागारमा राखिएको छ। कोलम्बियाका सर्वाधिक खोजी गरिएका लागू पदार्थ कारोबारी एवं आपराधिक समूहका नेता जायरो एन्टोनियो उसुगा पक्राउ परेका छन्। एन्टोनियल उपनामले चिनिएका उसुगालाई सेना र प्रहरीले गरेको संयुक्त कार्यवाहीमा समातिएको थियो। सरकारले उसुगाका बारेमा सुराकी दिनेलाई 8 लाख डलर इनाम दिने घोषणा गरेको थियो। अमेरिकाले पनि उसुगाका बारेमा सूचना दिनेलाई 50 लाख डलर पुरस्कार दिने घोषणा गरेको थियो। कोलम्बियाले उसुगाको पक्राउलाई मुलुकको लागू पदार्थ विरूद्धको अभियानमा महत्वपूर्ण उपलब्धि मानेको छ। अब आर्थिक समाचार।
सरकारले जलविद्युत आयोजनाहरूको सर्वेक्षण र उत्पादन अनुमति पत्र तथा विद्युत खरिद बिक्री सम्झौतामाथि अन्यथा गरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानले आपत्ति जनाएको छ। सरकारले सरकारवाला निकायसँग छलफल नगरी असोज 7 गते मुख्य सचिव स्तरीय निर्णय गरी जलविद्युत आयोजनाको सर्वेक्षण उत्पादन अनुमति पत्रका साथै विद्युत किनबेच सम्झौतामाथि प्रतिबन्ध लगाएको भन्दै निर्णय सच्याउन इपानले माग गरेको हो। आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै इपानले सरकारको निर्णयले जलविद्युत क्षेत्रमा लगानी गरिरहेका संस्था तथा व्यक्तिहरूको मनोभावनामा ह्रास आउने गरी सरकारले निर्णय गरेको भन्दै निर्णय पुनरावलोकनको माग गरेको हो। बीमा समितिले जारी गरेको निर्जीवन बीमा शुल्क सम्बन्धी निर्देशिका प्रति पनि इपानले ध्यान आकर्षण भएको जनाएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपान नेपालका अध्यक्ष कृष्ण प्रसाद आचार्यले सरकारले विद्युत खपत बढाउन सहुलियत दरमा विद्युतीय चुलो वितरण गर्नुपर्ने, विद्युतीय सवारी साधनको प्रयोग वृद्धि गर्नुपर्ने, उद्योगहरूलाई सस्तोमा विद्युत उपलब्ध गराउनुपर्ने बताउनुभयो। इपानले अन्तर्देशीय विद्युत व्यापार नीति निर्माण गर्न तथा गुणस्तरीय विद्युत प्रसारण लाइनहरू विस्तार गरी छिमेकी मुलुकहरूमा विद्युत बिक्री वितरण गर्न र ट्रान्समिसनको बिलिङ शुल्क सम्बन्धी नीति नियम निर्माण गर्न सरकारलाई सुझाव दिएको छ। वीरगंज स्थित आईसीपी भन्सार कार्यालयले चालू आर्थिक वर्षको 3 महिना अर्थात असोज मसान्तसम्ममा 53,06,92,87,000 रुपियाँ राजस्व असुली गरेको छ। भन्सार विभागले तोकेको लक्ष्य भन्दा 20% बढी राजस्व असुली भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विश्व प्रसाद अर्यालले जानकारी दिनुभयो। आयात निर्यात बढेपछि वीरगंज भन्सार कार्यालयले तोकेको लक्ष्य भन्दा बढी राजस्व असुली गरेको प्रमुख भन्सार प्रशासक अर्यालले उल्लेख गर्नुभयो। वीरगंज भन्सार कार्यालयलाई अर्थ मन्त्रालयले 44,28,71,36,000 राजस्व असुली गर्ने लक्ष्य दिएको थियो। नेपाली बजारमा आइतबार सुनको मूल्य प्रति तोला 400 रुपियाँले बढेर 92,100 रुपियाँमा कारोबार भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले आइतबार नेपाली बजारमा छापावाल सुन प्रति तोला 91,700 रुपियाँमा कारोबार भएको जानकारी दिएको छ। आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला 10 बढेर 1,260 कारोबार भएको छ। नेपाल विद्युत प्राधिकरणले ठूलो क्षमताको सब स्टेशन सञ्चालनमा ल्याएको छ। सर्लाहीको लालबन्दी नगरपालिका 1 नवलपुरमा 132-133 केवीको सब स्टेशन निर्माण भएको प्राधिकरणले जनाएको छ। सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सब स्टेशन शनिबारदेखि सञ्चालनमा ल्याएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।
भुवन आचार्य आर्थिक समाचारका साथमा अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बद्लिरही प्रदेश 1, प्रदेश 2, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका 1-2 स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 26.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 13.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 96%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24-26 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:10 भयो भने सूर्यास्त भरे साँझ 5:26 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा प्रदेश 1 बाढ़ी पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन, बाढ़ी पहिरो पीड़ितका लागि राहत प्याकेज घोषणा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, बेमौसमी वर्षाका कारण कार्तिक 1 गतिपछि मात्र करिब 1,05,00,000,000 रूपियाँ बराबरको सड़क पूर्वाधारमा क्षति, न्यायालय सुधारका विषयमा प्रधान न्यायाधीश शोलेन्द्र शमशेर राणाले बारका प्रतिनिधिसहित सर्वोच्चको पूर्ण बैठकमा आज छलफल गर्नुहुने, सरकारसँग भएको 3 बुँदे सहमति कार्यान्वयनका विषयमा सरकार र विप्लव नेतृत्वको नेकपा फेरि वार्ता, र टर्कीका राष्ट्रपति रेसिप तैयप एर्दोगानद्वारा अमेरिका सहित 10 राष्ट्रका राजदूतलाई टर्की छाड्न आदेश। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।